कार्यक्रम हामी सबैको सरोकार मानव अधिकार अपन सबके सरोकार मानव अधिकार
अरुण तिर्की सरकार नहीं अधिकार
लाठी फोटो की सरकार मानव अधिकार
समस्या के सरोकार मानव अधिकार
आनी करेक्शन सरोकार मना अधिकार
नमस्कार राष्ट्रिय मानव अधिकार आयोगको सहयोगमा बीएफएम 91.2बाट निर्मित तथा प्रसारण हुने कार्यक्रम हामी सबैको सरोकार मानव अधिकारमा साथी लिन र म सन्देशको तर्फबाट
आज मिति 2064 साल कार्तिक महिनाको 17 गते शनिबार प्रत्येक हप्ताको शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुने यस कार्यक्रमको आजको अङ्कमा तपाईँलाई स्वागत छ।
मानवाधिकारका सम्बन्धमा उठेका प्रश्न, त्यसै गरी मानवाधिकार उल्लङ्घनबाट परेका समस्या, मानवाधिकारको सदुपयोग कसरी गर्ने वा गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेर प्रसारण गरिन्छ यो कार्यक्रम। आजको अङ्कमा तपाईँले सुन्न सक्नुहुन्छ मानवाधिकार सम्बन्धी गतिविधि, त्यसै गरी अधिकारका कुरा। यस अन्तर्गत आज प्रस्तुत गर्दछौ पूर्वाञ्चलको मानवाधिकारका अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्तको कार्यालय ओएचसिएचआरका प्रमुख रिचर्ड बेनेटसँग गरिएको कुराकानी।
कार्यक्रम हामी सबैको सरोकार मानव अधिकारमा अबको पालोमा मानव अधिकार सम्बन्धी गतिविधिको
मानव अधिकार गतिविधि।
संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्तका नेपाल प्रतिनिधि रिचर्ड बेनेटले पूर्वाञ्चल क्षेत्रको मानव अधिकारको अवस्था अझै दयनीय रहेको बताउनु भएको छ। यसै साथ विराटनगरका विभिन्न मानव अधिकार संघ संस्थाका प्रतिनिधिहरूलाई भेटेपछि बेनेट यो निष्कर्षमा पुग्नु भएको हो। उहाँले सिराहा र सप्तरी जिल्लामा अझै अपहरण र हत्याका घटनाहरू दिनौ जसो भइरहेको र सरकारी संयन्त्रको प्रभावकारिता शून्य प्राय रहेको बताउनुभयो। भ्रमणका क्रममा रिचर्ड बेनेटले राष्ट्रिय मानवाधिकार आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक तथा अधिकृतहरूसँग भेटघाट तथा छलफल गर्नुभयो। बेनेटले मानव अधिकार आयोगको क्षमता विस्तार गरी आयोगसँग अझ बढी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रिचर्ड बेनेटसँग बीएफएमले लिएको अन्तर्वार्ता यसै कार्यक्रमको अधिकारका कुरा अन्तर्गत हामी प्रसारण गर्नेछौ, सुन्न नभुल्नुहोला।
आफूलाई नेकपा माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग वाइसिएलका कार्यकर्ता बताउने एक समूहले बरबोठे गाविस सातका टङ्क आचार्यको घरमा गई उनका छोरा विनोद आचार्य र बुहारी संगीता आचार्यलाई गत कार्तिक 15 गते कुटपिट गरेका छन्। काठको व्यापार गर्दै आएका पीडितका बाबु टङ्क आचार्यले काठको निकासी कर आफूलाई नदिई माओवादीको जिल्ला पार्टी कार्यालयमा बुझाएको फन्दै उनीहरूले टङ्क आचार्य घरमा नभएको समयमा डर धम्की देखाउँदै कुटपिट गरेको पीडितले बताएका छन्। वाइसिएलको स्थानीय कार्यकर्ता बताउने इलाम नगरपालिका नौका पदम सुब्बा सहित 5 जनाको समूहले पीडितद्वयलाई कुटपिट गरेका थिए। आरोपित सबैलाई जिल्ला प्रहरी कार्यालय इलामले गिरफ्तार गरेको छ। नेकपा माओवादी र उसको भातृ संगठन वाइसिएलले इलाममा विभिन्न गाविसबाट निकासी कर उठाउँदै आएका छन्।
पूर्वाञ्चलका विभिन्न मानवाधिकारवादी संस्थाहरूले गत बुधबार इलाममा विस्थापितलाई पुनर्स्थापना गर्ने सम्बन्धी एक दिने संयुक्त कार्यशाला सम्पन्न गरेका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग, राष्ट्र मानवाधिकार आयोग, राष्ट्र संघीय मानवाधिकार उच्च आयुक्तको कार्यालय, मानवीय सहयोग समन्वय सम्बन्धी राष्ट्र संघीय कार्यालय ओछा, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानवाधिकार संरक्षण मञ्च हुर्फले संयुक्त रूपमा पूर्वाञ्चलका विस्थापितहरूलाई पूर्ववर्ती स्थानमा पुनर्स्थापना गर्न संगठित पहल शुरू गरेका हुन्। कार्यक्रममा पूर्वाञ्चलमा विस्थापितहरूको अवस्थाको बारेमा ओएससिएचआरका धर्मानन्द जोशी, आन्तरिक विस्थापन सम्बन्धी राष्ट्रिय नीति 2063 को बारेमा राष्ट्रिय मानवाधिकार आयोगका भानुभक्त आचार्य र विस्थापन सम्बन्धी संयुक्त राष्ट्रिय संघीय मार्गदर्शक सिद्धान्तहरूको बारेमा युएनएससिआरका धनञ्जय भट्टराईले प्रकाश पार्नु भएको थियो। विस्थापितलाई पुनर्स्थापना गर्ने सम्बन्धी राष्ट्रिय नीति 2063 अनुसार विस्थापितको सही पहिचान गरी उनीहरूलाई सुरक्षित तवरले घर फर्काउन इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेको अध्यक्षता विस्थापित फिर्ता गर्ने सम्बन्धी 25 सदस्य समिति गठन गरिएको छ। विस्थापितहरूलाई ससमान पूर्ववत स्थानमा फर्काउने सम्बन्धी यस्तो कार्यक्रम तेर्थुम, धनकुटा, पाँचथर, शङ्खुवासभा, उदयपुर, ताप्लेजुङ र सोलुखुम्बु जिल्लामा सम्पन्न भइसकेका छन्। इलाम जिल्लामा 146 परिवार विस्थापित भएको पाइएको छ।
महेन्द्र राजमार्ग सडक खण्डको हरिपुर गाविस स्थित घण्टाबारीबाट गत कार्तिक 15 गते दिउँसो 12:30 बजे अज्ञात समूहद्वारा अपहरित उद्योगपति 1 घण्टापछि मुक्त हुनु भएको छ। क्वालिटी बिस्कुटको सञ्चालक तथा उद्योगपति सप्तरीको हनुमान नगर गाविस 5 निवासी 60 वर्षीय सीताराम काबरालाई इटरीबाट हरिपुर गाविस स्थित कामतमा 2111 नम्बरको जीप रोक्ने बित्तिकै अपहरण गरिएको थियो। सो घटनाको जानकारी इलाका प्रहरी कार्यालय लौकीले पाउन साथ अपहरणकारीलाई पछ्याउँदै जाँदा सुनसरीको लौकी र भारतको बेला 10 गजा क्षेत्रबाट मुक्त गराइएको जिल्ला प्रहरी कार्यालय इनरवाका इन्स्पेक्टर विपिन गौतमले जनाउनु भयो।
संस्कृति र साहित्यको प्रवर्धन गरेर पनि मानवाधिकारको संरक्षण गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्दै मानवाधिकार सम्बन्धी एक दिने कार्यशाला विराटनगरमा हिजो सम्पन्न भएको छ। राष्ट्र मानवाधिकार आयोगमा सम्पन्न उक्त कार्यशालाका सहभागीहरूले साहित्य संस्कृति र धार्मिक अनुशासनमा रहेर हरेक मानिसको अधिकारलाई संरक्षित गर्न सकिने बताए। श्रीकृष्ण प्रणामी साहित्य तथा संस्कृति परिषदका सचिव राजु भट्टराईले मानव अधिकार संरक्षण गर्दा वातावरण र पशु पन्छीका अधिकार पनि संरक्षित हुनुपर्ने बताउनुभयो। राष्ट्र मानव अधिकार आयोगका तर्फबाट निर्देशक सुवर्ण कर्मचार्यले आयोगको संक्षिप्त परिचय दिनुभयो। आयोगका संरक्षण अधिकृत प्रदीप झाले पूर्वाञ्चलमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिनुभयो। त्यसै गरी आयोगका प्रवर्धन अधिकृत भानुभक्त आचार्यले संविधान सभाको अवधारणाको बारेमा बोल्नु भएको थियो। कार्यशालामा श्रीकृष्ण प्रणामी साहित्य तथा संस्कृति परिषदका दुर्गा कटेलले आफ्नो संस्थाले मानिसलाई शान्तिपूर्ण बनाउन अहिंसात्मक उपाय अवलम्बन गर्ने बताउनु भयो।
माओवादीले भोजपुरको देउराली गाविसका विद्यालय तथा स्थानीयवासीसँग जबरजस्ती चन्दा माग गरेका छन्। सो गाविसमा रहेका विद्यालयका शिक्षक र स्थानीयवासीसँग रकम तोकेरै 5,000 देखि 1,50,000 रुपियाँसम्म चन्दा माओवादीले माग गरेका हुन्। माओवादीका स्थानीय कार्यकर्ता राजनको नेतृत्वमा गत कार्तिक 15 गते गएको माओवादी कार्यकर्ताको एक टोलीले महेन्द्रोदय माध्यमिक विद्यालय टारीका शिक्षकलाई धम्क्याउँदै प्रति महिना 1 दिनको तलब माग गरेको शिक्षक सुरेन्द्र उदासले बताउनु भयो। उदासका अनुसार चन्दा दिन इन्कार गर्ने शिक्षकहरूलाई फटा, बदमास र प्रतिगामी मतियारको संज्ञा माओवादी कार्यकर्ताले दिएका छन्। त्यसै गरी सोही गाविसका स्थानीयवासीसँग माओवादीले परिपत्र गरी लेबीको नाममा 5,000 देखि 1,50,000 चन्दा माग गरेका छन्। पत्रमा 2063 वैशाख 12 गतेदेखि हालसम्मको रकम अनिवार्य बुझाउन भनिएको छ। माओवादीले एक हप्ता यता थालेको जबरजस्ती चन्दा अभियानका कारण सो गाविसका जनता आतंकित भएको पीडितहरूले जनाएका छन्। माओवादीले भने पार्टीले जबरजस्ती चन्दा नउठाएको जनाउँदै स्वैच्छिक मात्र उठाएको दावी गरेको छ। यस अङ्कका लागि मानवाधिकार सम्बन्धी गतिविधिको समय यति नै। राष्ट्रिय मानवाधिकार आयोग र बीएफएम 91.2 को सहकार्यमा प्रसारित कार्यक्रम हामी सबैको सरोकार मानवाधिकारमा हामी प्रस्तुत गर्दैछौ अधिकारका कुरालाई।
अधिकारका कुरा
आज कार्तिक महिनाको तेस्रो हप्ता, त्यसैले आजको अङ्कमा पालो हो अधिकारका कुराको। यस अन्तर्गत प्रस्तुत गर्दछौ संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयुक्तको कार्यालय OHCHR का प्रमुख रिचर्ड बेनेटसँग गरिएको कुराकानी।
यहाँलाई स्वागत छ पूर्वाञ्चलमा अनि नेपालमा।
थ्याङ्क यू एन्ड गुड मर्निङ।
अहिले नेपालमा मानव अधिकारको स्थिति कस्तो रहेको मूल्याङ्कन गर्नुभएको छ?
Well, I think it's widely recognized that the human rights situation improved a great deal after the Jana Andolan and after the comprehensive peace agreement.
मानव अधिकारको अवस्था जनआन्दोलन 2 र बृहत् शान्ति सम्झौतापछि सुधारोन्मुख छ, यद्यपि केही महिनादेखि फेरि मानव अधिकारको अवस्था खस्कँदो छ। यसमा हाम्रो गम्भीर चासो छ। तराई र पूर्वी नेपालमा हामीले सामाजिक र राजनीतिक अधिकारको उल्लङ्घन विभिन्न समूहहरूद्वारा भइरहेको पाएका छौँ। केही समूह माओवादीहरूसँग सम्बन्धित छन् भने केही चाहिँ नयाँ गैर कानुनी हतियारधारी समूहसँग। सार्वजनिक सुरक्षाको प्रत्याभूतिमा शून्यता भएकाले यस्ता गैर कानुनी समूहहरूले चलखेल गर्ने ठाउँ पाइरहेका छन्। यसका साथै प्रहरी लगायतका सुरक्षा फौजद्वारा भएका मानव अधिकार उल्लङ्घनका रिपोर्ट पनि हामीसँग छन्, जस्तै गैर कानुनी थुना, यातना, चन्दा इत्यादि। मैले यहाँ विस्तृत विवरण दिन जरुरी छैन होला, किनभने सञ्चार माध्यममा यी खबर दिनहुँ आइरहेका छन्। हामी यस्ता घटनाको भर्सना गर्छौँ। यो अन्तर्वार्ताको क्रममा पत्रकार वीरेन्द्र शाहको अपहरणको पुनः भर्सना गर्छौँ। हामी यस्ता घटनाका दोषीलाई कारवाहीको माग गर्दछौँ।
उच्च आयुक्तको कार्यालयका वर्तमान प्राथमिकताहरू के के रहेका छन्?
At the present, we still continue to monitor current violations. So our priority, one of our priorities
अहिलेको स्थितिमा मानवाधिकार उल्लङ्घनको अनुगमन हामी गरिरहेका छौँ। हाम्रो प्राथमिकता भनेको एक स्वतन्त्र र स्वच्छ चुनाव थियो, जुन अहिले दोस्रो पटक फेरि स्थगित भएको छ। फेरि चुनावको घोषणा भएमा अनुगमनको कार्य पुनः सुचारु गर्नु छ। नयाँ नेपालका लागि वैधानिक सरकार र नयाँ संविधान निर्माण गर्नु चुनौतीपूर्ण छ। हामी मानवाधिकार सम्बन्धी कार्य गर्ने राष्ट्रिय मानवाधिकार आयोग लगायतका राष्ट्रिय संस्थाहरूको क्षमता विस्तारमा पनि कटिबद्ध छौँ। साथै विधिको शासन लागू गर्न सहयोग पुर्याउने अन्य निकाय र प्रहरीको क्षमता विकास विस्तार गर्न सरकारलाई आग्रह गर्दछौँ। हामी सबल नागरिक समाज, सशक्त आम सञ्चार माध्यम लगायतको पूर्ण समर्थन गर्दछौँ। मानव अधिकार सम्बन्धी थुप्रै समस्याहरूको केन्द्रबिन्दुका रूपमा दण्डहीनता रहेको छ। यो महत्वपूर्ण छ कि पहिले र अहिलेका मानव अधिकार उल्लङ्घनकर्ताहरू आफ्ना गल्ती कमजोरीहरूप्रति जवाफदेही हुन जरुरी छ। हामी दण्डहीनता अन्त्य गर्न गरिने सबै प्रयासहरूको स्वागत गर्दछौँ।
अहिलेको यो विषम स्थितिमा सरकारसँग के कसरी र कस्तो प्रक्रियाद्वारा दण्डहीनताको अन्त्यका लागि ओएचसिएचआर कार्यरत छ?
Well, we're in regular talks with the government with regard to the need to meet its international human rights obligations. These obligations extend...
हामी सरकारसँग नियमित छलफलमा छौँ अन्तर्राष्ट्रिय मानवाधिकार कानुनहरूको पालन गर्नुपर्ने सम्बन्धमा। सामाजिक आर्थिक अधिकारका बारेमा विस्तृत रूपमा पछि छलफल गर्न चाहन्छु। हामीले अघि छलफल गरेको विषयमा पनि यी कानुनहरू महत्वपूर्ण थिए। साथै यसका लागि सरकारी संयन्त्रको निर्माण गर्न आवश्यक छ, जसले नेपाली जनताको संरक्षण गर्दै उनीहरू सुरक्षित र स्वतन्त्र वातावरणमा बाँच्न पाउने अधिकार रक्षा गर्न सक्छ। यसका लागि सरकारको मानव अधिकार प्रति पूर्ण प्रतिबद्धता आवश्यक छ। मुख्यत सार्वजनिक सुरक्षा र विधिको शासनको अस्तित्व रक्षा गर्ने प्रभावकारी संयन्त्रहरूको निर्माणमा सरकार उत्तरदायी हुनुपर्छ।
दण्डहीनता र जवाबदेहिता सम्बन्धी कार्यहरूलाई हतियारधारी समूहहरूसम्म पुर्याउन, वार्तामा ल्याउन, उनीहरूले मानव अधिकारको सम्मान गर्ने वातावरण बनाउन ओएसएसआरको के भूमिका हुनेछ? अहिले त अपहरण, यातना र मानव अधिकार उल्लङ्घनका घटनामा व्यापक वृद्धि भइरहेको छ नि।
Well, just on the issue of impunity, we, as I've said, we do strongly support accountability processes.
दण्डहीनताको कुरा गर्दा हामी जवाफदेहिता हुनुपर्छ भन्ने मान्यता राख्छौँ। हामी बेपत्ता पारिएकाहरूको सन्दर्भमा छानबिन आयोग गठनको माग गर्दछौँ। जवाफदेहिता ल्याउन र पीडितहरूलाई न्याय दिलाउन विगतमा कस्ता कस्ता घटना भएका थिए त्यसको सत्य तथ्य बाहिर आउनु पर्दछ। वर्तमान सन्दर्भमा देशका केही भागहरूमा विभिन्न गैर कानुनी हतियारधारी समूहहरू कार्यरत छन्। राज्यले नै सुरक्षा शून्यता हटाउन पहल गर्नुपर्दछ अनि विधिको शासनको पहल गर्नुपर्दछ, जसले गर्दा ती समूहहरू दण्डविहीन रूपले चलायमान हुन पाउँदैनन्।
वृहत शान्ति सम्झौता पछि अनि अन्तर्राष्ट्रिय म्यान्डेट र वृहत कार्यक्षेत्र सहितको अन्मिनको आगमन पश्चात अब ओएससिएचआरको भूमिका कतिको महत्वपूर्ण छ?
I think it's just as relevant as it was before UNMIN, because UNMIN's mandate covers mainly assisting and advising on the elections and arms monitoring.
अन्मिनको आगमन अगाडि जतिको महत्वपूर्ण थियो, ओएसएचआर अहिले पनि त्यत्तिकै महत्वपूर्ण छ। किनभने अन्मिनको कार्यादेश निर्वाचन प्रक्रियामा सहयोग पुर्याउने, हतियार निरीक्षण गर्ने सम्ममा सीमित छ। मानव अधिकारको विषयमा ओएसएचआरको कार्यक्षेत्र निर्धारित छ। हामी नजिकबाट सहयोगी भावनाका साथ नेपालमा कार्यरत छौँ, तर हामी अन्मिनको कार्यक्षेत्रको सम्मान गर्दै अन्य विभिन्न विषयमा पनि कार्यरत छौँ। म ओएससिएचआरले पाएको कार्यादेशप्रति सन्तुष्ट छु। यो एउटा उत्कृष्ट र बृहत कार्यक्षेत्र भएको कार्यादेश हो। अन्मिनसँगको सहकार्यसँग पनि म उत्तिकै सन्तुष्ट छु।
ओएसएचआरले मानव अधिकारको सुधारको लागि उत्कृष्ट कार्यहरू गर्दैछ, तर ओएसएचआरले अरूबाट प्राप्त सूचनामा बढी विश्वास गर्छ भनिन्छ। यस्तो हो किन?
I don't really accept that. I think that OHCHR, wherever possible, obtains first-hand information.
म यो कुरा स्वीकार गर्दिन। ओएसएचआरले आफ्नो अनुसन्धान आफै गर्छ। ओएसएचआरले आफ्नो अनुसन्धान कार्यमा आफै गई पूर्ण सन्तुष्ट भएपछि र पूर्ण रूपले प्रमाणित भएपछि मात्र आफ्ना प्रतिवेदनहरू सार्वजनिक गर्छ। हाम्रा अनुसन्धानहरू 100% प्रमाणित भएका हुन्छन्, जसका कारणले हामी यति विश्वसनीय छौँ र हाम्रा तथ्यहरूको प्रभाव सायदै शंका गरिन्छ। हामीसँग राम्रो समूह छ, साथै हरेक विकास क्षेत्रमा क्षेत्रीय कार्यालयहरू छन्। पर्याप्त कर्मचारीहरू नभए पनि केही कर्मचारी प्रत्येक क्षेत्रमा खटिएका छन्। सम्भव भएसम्म हामी व्यक्तिगत रूपमा गएर अनुसन्धान पनि गर्ने गर्छौँ। निश्चय नै हामी हाम्रो सहयोगीहरूको सूचनाको पनि स्वागत गर्छौँ। सम्भव भएसम्म हाम्रा सूचनाहरू पनि सहयोगीहरूसँग साझेदारी गर्छौँ, तर मलाई लाग्दैन हाम्रो कार्यालय अरूकै सूचनामा निर्भर छ।
दक्षिण पूर्व एसिया र तपाईँले पहिले काम गर्नुभएका देशहरूको तुलनामा नेपालमा मानव अधिकारको अवस्था कतिको राम्रो वा कतिको खराब छ?
I think many people around the world do not appreciate how much a country is devastated, becomes devastated.
विश्वका धेरै मानिसहरू सशस्त्र सङ्घर्षले देश कति तहस नहस हुन्छ भन्ने कुरा अनुमान गर्न सक्दैनन्। नेपालमा विध्वंस विश्वका अरू द्वन्द्वग्रस्त मुलुकमा भन्दा कम छ, यद्यपि धेरै कम चाहिँ होइन। मलाई लाग्छ यसले सामाजिक संरचनालाई भत्काएको छ। एउटा पुनर्निर्माणको चरण अब आवश्यक छ। पुनर्निर्माण तब मात्र सम्भव छ जब सङ्घर्षको मूल जडलाई पहिले सम्बोधन गरिन्छ। त्यसकारण ओएसएचआरले तिनै मूलभूत विषयहरूलाई भविष्यमा अझ प्राथमिकता दिनेछ, जस्तै सामाजिक बहिष्करण, भेदभाव जुन विस्तृत र योजनाबद्ध छ, अनि सामाजिक र आर्थिक अधिकारका कुराहरू। एउटा देशको अवस्था अर्को देशको अवस्थासँग तुलना गर्न गाह्रो हुन्छ, तर हामी नेपालको भविष्यप्रति उत्साहित छौँ। हामीलाई लाग्छ अहिले असमझदारी भए पनि यो देशको भविष्य उज्जवल छ, तर केही पूर्व शर्तहरू चाहिँ पूरा हुनु जरुरी, जस्तै विश्वसनीय चुनाव, दण्डहीनता र भेदभावको अन्त्य, अनि सामाजिक सुरक्षाको प्रत्याभूति जुन मैले अन्तर्वार्ताको दौरान पूरा गरिसके।
तपाईँ अहिले पूर्वी नेपालमा हुनुहुन्छ, यहाँको मानव अधिकारको अवस्था कस्तो पाउनुभयो?
Well, I've only been in eastern Nepal for two days, but my impression is that
म पूर्वी नेपालमा आएको दुई दिन मात्र भयो। मलाई लाग्छ यहाँ हतियारधारी गैर कानुनी समूहहरूका कार्यले ठूलो असर पारिरहेको छ। यी विषयलाई सही रूपमा सम्बोधन गरिनुपर्छ। मलाई लाग्छ दीर्घकालीन रूपमा सामाजिक बहिष्कार, प्रतिनिधित्वविहीनता, दण्डहीनता र भेदभावका मुद्दाहरू यहाँ सम्बोधन गरिनुपर्छ। यी विषयहरूलाई सम्बोधन गर्न अनि जनताको आत्मविश्वासलाई उकास्ने दूरगामी कार्यहरूका लागि हामी राष्ट्रिय मानवाधिकार आयोग र अरू राष्ट्रिय संयन्त्रहरूलाई पूर्ण सहयोग गर्दछौँ।
ओएसएचआरको नेपाल प्रमुखको हैसियतले हाम्रो श्रोतालाई के भन्न चाहनुहुन्छ?
I think the final message is that a very simple one, which is that
नेपालको सफल भविष्यको लागि मानव अधिकार समस्या समाधानको अभिन्न अङ्ग हुनु पर्दछ। पूर्वी नेपालमा धेरै मानिस मानव अधिकारको विषयमा जानकार हुन चाहन्छ, मानव अधिकारको बारेमा बुझ्न चाहन्छ, मानव अधिकारको महत्व बुझ्न उत्सुक
नलेज एन्ड बिकम अवेयर of
राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजको साथमा मानव अधिकार सम्बन्धी जानकारी दिने चेतना फैलाउने कार्यमा सहयोग गर्न तयार छौँ। धन्यवाद।
शान्ति क्षेत्र को संरक्षण मजूत
आजलाई कार्यक्रम यति नै। यदि तपाईँलाई पनि मानव अधिकारका बारेमा बुझ्न वा जान्न मन लागेको छ भने यसै गरी आफूलाई परेका समस्याका विषयमा छलफल गरिदै हुन्थ्यो जस्तो लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ठेगाना रहेको छ कार्यक्रम हामी सबैको सरकार मानव अधिकार बीएफएम 91.2 पोस्ट बक्स नम्बर 207
यस कार्यक्रमका बारेमा तपाईँको सुझावको हामी अपेक्षा गर्दछौ। सुझावको लागि हामीलाई यो ठेगानामा पनि पत्र पठाउन सक्नुहुन्छ। कार्यक्रम हामी सबैको सरोकार मानव अधिकार राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर मोरङ पोस्ट बक्स नम्बर 187। यसै गरी तपाईँसँग मानव अधिकार सम्बन्धी कुनै जिज्ञासा छ भने हामीलाई टेलिफोनमा पनि टिपाउन सक्नुहुनेछ। हामी विज्ञ व्यक्ति मार्फत तपाईँको जिज्ञासा समाधान गर्ने प्रयास गर्नेछौ। हाम्रो टेलिफोन नम्बर रहेको छ 021-537-931 021-537-931।
राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको पहलमा बीएफएम 91.2 प्रसारित यो कार्यक्रम हो हामी सबैको सरकार मानव अधिकार। हामी यस कार्यक्रमको अन्तमा आइसकेका छौँ। कार्यक्रम संयोजक भानुभक्त आचार्य, प्राविधिक मित्र दिपेन्द्र थापा लगायत यो सन्देश र लिनालाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। नमस्ते।